नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी भगवती चरण वर्माको उपन्यास चित्रलेखाको वाचन लिएर आइपुगेका छौं। यसलाई नेपालीमा तारिणी प्रसाद कोरेलाले अनुवाद गर्नुभएको हो। हामीले चित्रलेखाको चौथो श्रृङ्खला गएको साता सुन्यौं। चित्रलेखाका लेखक सम्भ्रान्त वकिल परिवारमा 30 अगस्त 1903 प्रतिभा सम्पन्न कवि र लेखकका रूपमा भगवती चरण वर्माको जन्म भयो। प्रयाग विश्वविद्यालयबाट बीए एलएलबीका परीक्षाहरूमा उत्तीर्ण भई उहाँले वकालत पनि गर्नुभयो, तर साहित्यको सेवाबाट उहाँ कहिले पनि विमुख हुनु भएन। 30 वर्षको उमेरमा 1933 सर्वप्रथम उहाँको युगान्तकारी उपन्यास चित्रलेखा पाठकहरू समक्ष आयो। उहाँका अन्य प्रसिद्ध उपन्यास 3 वर्ष टेढे मेढे रास्ते, भुले विश्रित चित्र, आखिरी दाव र टुटे खेलौना हुन्। तर वर्माजीको ख्याति जति चित्रलेखाबाट बढ्यो त्यति अरूबाट कमै छ भनेर उहाँका बारेमा लेखिएको छ। तारिणी प्रसाद कोरेलाले अनुवाद गर्नुभएको भगवती चरण वर्माको उपन्यास चित्रलेखाको 5 श्रृङ्खला अब सुनौ पृष्ठ 92। चित्रलेखाले आफ्नो जीवनमा कैयौं पटक प्रेमको व्याख्या गरेकी थिइन् र प्रत्येक पटक आफूले लिएको पहिलो निर्णयलाई उनले गलत रहेछ भन्ने अनुभव गरेकी थिइन्। सबभन्दा पहिलो प्रेम चित्रलेखाका निम्ति ईश्वरीय प्रेम थियो। उनले आफ्नो पतिलाई प्रेम गरेकी थिइन्। त्यस प्रेमको पवित्रता थियो, पतिका प्रति असीम भक्ति थियो। पतिको प्रेममा चित्रलेखाले आफ्नो अस्तित्वलाई पतिको अस्तित्वमा मिसाइदिएकी थिइन्। होइन, उनले आफ्नो अस्तित्व नै मेटिदिएकी थिइन्। उनी हाँस्थिन् पतिलाई प्रसन्न राख्नका निम्ति, उनी बोल्थिन् पतिलाई प्रसन्न राख्नका निम्ति। उनी यहाँसम्म कि उनको अस्तित्व नै पतिको निम्ति थियो। उनको जीवनको प्रत्येक पला पतिको निम्ति समर्पित थियो। पति उनको विश्व थिए, परमेश्वर थिए, उनको अस्तित्व थिए। अनि पतिको प्रेममा उनलाई कति अपार सुख थियो। पतिको प्रेम उनको आत्मबलिदानको पराकाष्ठा थियो। आत्मबलिदानमा कति सुख हुन्छ भन्ने कुरा आत्मबलिदान गर्ने मानिसले नै थाहा पाउँछ। पतिको मृत्युपछि उनको संसार अन्धकारमय भयो। उनले अनुभव गरिन् कि उनको साधना र तपस्या सबै व्यर्थ गयो। उनले कहिलेकाहीँ आत्महत्या गर्ने पनि सोचिन्, तर आत्महत्या महान पाप हो, यो उनलाई थाहा थियो। उनले सुनेकी थिइन् कि तपस्या जीवनको प्रधान अङ्ग हो र विधवाको कर्तव्य हो, संयमयुक्त साधना। चित्रलेखाले त्यो पनि गरिन्, तर त्यो उनका निम्ति कठिन सिद्ध भयो। जबसम्म पति जीवित थिए उनी पूजा गर्न सक्दिनथिन्, तपस्या गर्न सक्दिथिन् र साधनारत रहन सक्दिनथिन्, किनकि यी सबै एउटै स्थित केन्द्र थियो, एउटा आधार थियो। उनको केन्द्र टुक्रिएपछि तन्मयता विचलित हुन गयो, आधार नपाएर विश्वास टर्यो। त्यसपछि उनले कृष्णादित्यलाई प्रेम गरिन्। यो प्रेम दैवी प्रेम थिएन, प्राकृतिक प्रेम थियो। यो प्रेममा भक्ति थिएन, केवल आत्मविस्मरण थियो। यो प्रेममा आफ्नो अस्तित्वलाई मेटाउनु थिएन, बरु आफ्नो र आफ्ना प्रेमीको अस्तित्वलाई एउटैमा मिसाइदिनु थियो। कृष्णादित्यसँगको प्रेममा चित्रलेखाले पहिलोपटक प्यासको अनुभव गरिन् अनि झस्किन्। प्यासको महत्त्वलाई उनले बुझ्न सकेकी थिएनन्। पतिको प्रेममा त उनले आफूलाई मेटाइदिएकी थिइन्, अनि त्यहाँ प्यास कसरी? तर यसपटक भने चित्रलेखाले इच्छाको अनुभव गरिन्। आफ्नो उद्गारको उग्र रूपलाई देखेर पहिले त उनी केही तर्सिन्, तर अनि उनलाई सुखको अनुभव भयो। उनले आफूमा जीवनको अनुभव गरिन्। प्रेम भक्ति होइन, त्यसकारण एकातिरबाट मात्र हुँदैन, प्रेम सम्बन्ध हो, त्यो दुवैतिरबाट हुन्छ। आत्माको पवित्र सम्बन्धलाई प्रेम भन्छन्। प्रेममा कम्पन हुन्छ, प्यास हुन्छ, आत्मविस्मरण हुन्छ। प्रेममा आत्मबलिदान हुन्छ, तर त्यो एकातिरबाट मात्र होइन, दुवैतिरबाट। त्यहाँ तृप्तिको कुनै स्थान छैन। कृष्णादित्य पनि छाडेर गए अनि चित्रलेखाले देखिन् प्रेम अमर होइन, एक पवित्र स्मृति प्रतिदिन धमिलिँदै गएर मेटिन पनि सक्दो रहेछ। अनि बीजगुप्त चित्रलेखाको जीवनमा आए। यसपल्ट भने चित्रलेखाले प्रेममा केवल प्यास र कहिलेकाहीँ आत्मविस्मरणको अनुभव गरिन्, आत्मबलिदानको होइन। यसपल्ट उनले प्रेमको मादकतालाई देखिन्, प्रेमका साथै उनले ऐश्वर्य तथा भोगविलासको मनोहर रूपलाई देखिन्। चित्रलेखाले एउटा अर्कै नौलो कुरा पनि देखिन्, जीवनमा केवल प्रेम मात्र छैन तर प्रेम जीवनको एकमात्र आधार नै हो, प्रेमको साथै अन्य उद्गार पनि हुन्छ, प्रेम केवल केही दिनसम्मको सुखको आधार मात्र हुन सक्छ भन्ने कुरा पनि उनले थाहा पाइन्। त्यसको सुखलाई स्थायी बनाउनका निम्ति आत्मविस्मरण हुनु आवश्यक छ तर प्राकृतिक आत्मविस्मरण हुनु असम्भव छ, त्यसकारण आत्मविस्मरणलाई उत्पन्न गराउन मदिराको आवश्यकता पर्दछ। त्यसपछि उनी कुमारगिरीतिर आकर्षित भइन्। कुमारगिरी युवक थिए, सुन्दर थिए, प्रतिभावान थिए र चित्रलेखाले योभन्दा अगाडि केही सोच्न सकेनन्। आफ्नो इच्छा नै नभई उनी कुमारगिरीतिर आकर्षित भइन्, यो उनले बुझेकी थिइन्। तर के उनलाई आफ्नो इच्छाको ज्ञान थियो र? चित्रलेखा कुमारगिरीलाई प्रेम गर्न लागिन्। यसपल्ट भने बीजगुप्तको उपस्थितिमा नै उनले प्रेमको आधार बनाइन्, त्यसकारण चित्रलेखालाई कुमारगिरी नजिक जाने साहस हुन सकेको थिएन। तर मृत्युञ्जयको भवनमा भएको उत्सवका कुराले उनलाई साहस मिल्यो। साहसको साथै उनले मनुष्यतालाई धोका दिने एक बहाना पनि भेटाइन्। उनले मनमा नै भनिन्, बीजगुप्तलाई सुखी बनाउनु मेरो कर्तव्य हो, उनलाई मुक्त गरिदिनु नै मेरो महान त्याग हुनेछ र उनको जीवनलाई सार्थक बनाउनु छ। मैले बीजगुप्तलाई छाडिदिनै पर्छ, सदाका लागि छाडिदिनुपर्छ। त्यस दिन राति चित्रलेखा सुत्न सकेनन्। उनी यिनै कुराहरू विचार गर्न लागिन्। बिहान उनी निदाइन्, धेरै अबेरसम्म सुतेपछि उनी उठिन्। त्यसबेला मध्याह भइसकेको थियो। उनले दासीलाई सोधिन्, बीजगुप्त कहाँबाट कुनै खबर आएन? आएन, चित्रलेखाले नुहाइन्। भोजन गर्न उनले अस्वीकार गरिन्। रथ तयार गर्ने आज्ञा दिएर उनी वस्त्रागारमा गइन्। उनले आफ्ना सबै आभूषण फुकालिन्, एउटा केसरी रङको रेशमी सारी निकालेर लगाइन्। त्यस दिन उनले कपाल बाटिनन्। त्यसबेलासम्म रथ ढोकामा आइसकेको थियो। चित्रलेखाले बीजगुप्तलाई एउटा चिठी लेखिन्। उनले दासीलाई आज्ञा दिइन् कि साँझसम्म पनि उनी फर्केर आएनन् भने त्यो चिठी दिइयोस्। त्यसपछि उनले आफ्नो घरको जिम्मा एउटी विशाल विश्वस्त दासीलाई सुम्पिदिन्। दासी आश्चर्यमा थिइन्। चित्रलेखाले केवल यति मात्र भनिन्, आश्चर्य नमान सुनेन, केही दिनका लागि म यो वैभवलाई छाड्दैछु, म नफर्क्युन्जेलसम्म यसकी स्वामिनी तिमी हौ। रथमा बसेर उनी कुमारगिरीको कुटीतर्फ हिँडिन्। राजमार्गमा रथलाई छाडेर चित्रलेखाले रथवानलाई भनिन्, यहीँ पर्खिराख, दिउँसोसम्म पनि म फर्किन भने तिमीले रथलाई लगे हुन्छ अनि मेरो प्रतीक्षा नगर्नु। जुन बखत चित्रलेखा कुमारगिरीको कुटीमा पुगिन्, कुमारगिरी ध्यानावस्थित बसेका थिए। चित्रलेखा त्यहाँ बसिन्। प्राय एक प्रहरपछि कुमारगिरीले आफ्नो समाधि भङ्ग गरे। उनले आँखा खोल्नासाथ चित्रलेखालाई अगाडि बसेकी पाए। चित्रलेखाका आँखा बन्द थिए, उनी केही सोचिरहेकी थिइन्। उनको शरीरमा केवल एउटा वस्त्र थियो। यतिन्जेल कुमारगिरीले चित्रलेखाको उत्ताउलो र ऐश्वर्यन्मत्त सौन्दर्य मात्र देखेका थिए, तर अहिले उनले शान्त र तेजले भरिएको चित्रलेखालाई देखे। चित्रलेखाको पहेँलो तथा क्रिस अनुहारको लोलुपतालाई शान्तिको छायाले छोपिदिएको थियो। मन्त्रमुग्ध झैं कुमारगिरी चित्रलेखाको सुन्दरतालाई निहारिरहेका थिए। कुमारगिरीले सुस्तरी भने, नर्तकी। चित्रलेखाले आफ्ना आँखा उघारिन्। गुरुदेव, समाधि समाप्त भयो? तर नर्तकी, चित्रलेखा तिमी यहाँ किन आएकी? गुरुदेव, दीक्षा लिन। कुमारगिरी भन्छन्, तर तिमीलाई सम्झना होला कि मैले तिमीलाई दीक्षा दिन अस्वीकार गरेको थिएँ। मलाई सम्झना छ गुरुदेव, तै पनि आएकी छु, मैले त्याग गरेको छु। आज मैले आफ्नो ऐश्वर्यलाई तिलाञ्जली दिएको छु, मैले आफ्नो सर्वस्व त्यागिसकेकी छु। अब केवल महत्त्व मात्र बाँकी छ र त्यो महत्त्वलाई मैले तपाईँको समक्ष ल्याएकी छु। त्यसबाट मबाट हटाउनु तपाईँको कर्तव्य हो अनि धर्म पनि हो, होइन नर्तकी? होइन। चित्रलेखाका हरिणका झैँ ठुल्ठुला आँखाका अगाडि उनी काँपे। उनले चिच्याएर भने, होइन नर्तकी, यो असम्भव छ, म तिमीलाई दीक्षा दिन सक्दिनँ। त्यसबेला कुमारगिरीले आफूलाई बिर्सिए। तिमीलाई दीक्षा दिनुको माने हुन्छ खस्नु, तल खस्नु, कहाँ, झन्झन तल, जसको अन्त्य नै छैन। मैले तिमीलाई चिनेको छु र मैले आफूलाई पनि चिनेको छु। तिमीलाई माथि उठाउन कठिन छ, आफैले तल खस्नु चाहिँ सरल छ। चा। कुमार गिरी उभिए। उनी विक्षिप्त झैँ कोटीमा टहल्न लागे। चित्रलेखा मूर्ति जस्तै चुपचाप बसिरहेकी थिइन्। कुमार गिरीले थामिएर फेरि भने, नर्तकी साँच्चै बताऊ, मैले तिमीसँग कहिले झुट बोलेको छैन। मलाई साँच्चै बताऊ, तिमी यहाँ किन आएकी? के वास्तवमा तिमी ज्ञान प्राप्त गर्न चाहन्छौ? के वास्तवमा तिमी भोगविलासलाई तिलाञ्जली दिन आएकी हौ? के यो सम्भव छ? भन, चुप किन लागे कि? कुमार गिरी हाँसे, तिमी साँचो बोल्न चाहन्नौ, तिमी झुट पनि बोल्न सक्दैनौ, तिम्रो मौन होइन भन्दैछ। चित्रलेखाको निद्रा भङ्ग भयो। उनले कुमार गिरीतिर हेरिन्। उनका आँखा कुमार गिरीका आँखासँग जुझ्न गए। उनले शान्त भावले उत्तर दिइन्, योगी, आफ्नो विजय र पराजयको अवहेलना गरेर एकपटक तिमीले मसँग साँचो बोलेका थियौ। म पनि तिमीसँग साँचो कुरा भन्छु, म तिमीसँग प्रेम गर्न आएकी हुँ। कुमार गिरीले भने, मेरो अनुमान यसपल्ट पनि असत्य भएनछ। धन्यवाद, तिमी मसँग प्रेम गर्न आएकी छौ। मसँग, जसले कहिले म कसैसँग प्रेम गरेन, जसलाई थाहा नै छैन कि प्रेम केलाई भन्दछन्। कस्तो अनौठो कुरा। तर एउटा कुरा अझै सोध्छु, प्रेम कसरी गरिन्छ? मैले आजसम्म यही सम्झेको थिएँ कि मनुष्यमा स्वयं प्रेमको उत्पत्ति हुन्छ। यो थाहा थिएन कि प्रेम गर्नलाई पहिले मनुष्य कटिबद्ध हुन्छ अनि प्रेम गर्दछ। कुमार गिरी हाँसिरहेका थिए, तर उनको त्यो हाँसो कति शुष्क थियो, कति व्यङ्गात्मक थियो। चित्रलेखा झस्किन्। उनले भनिन्, योगी, मेरा शब्द ठिक थिएनन्। आफ्नो भावलाई मैले ठिक शब्दमा व्यक्त गर्न सकिनँ। म तिमीसँग प्रेम गर्दछु, तिमीलाई थाहा नै छ, तिमीले धेरै दिनदेखि थाहा पाएका छौ। म तिमी कहाँ यसकारणले आएकी छु कि तिमी पनि मलाई प्रेम गर। अब त मैले जे भएको सबै तिमीलाई भनिदिइसकेँ। तिमी मसँग प्रेम गर्दछौ त्यति नै यथेष्ट छ। कुमार गिरी भन्छन्, मैले कहिले यसमा तिमीलाई बाधा दिइनँ, न बाधा नै दिन सक्थे। प्रेमको बदलामा प्रेमको आशा गर्न ठिक हुन सक्ला, तर त्यस आशालाई सफलीभूत बनाउने चेष्टा गर्नु अनाधिकार चेष्टा हो। चित्ररेखाको मुहार पहेँलो हुन गयो, तर एकछिनमा नै उनले आफूलाई सम्हालिन्। उनले गम्भीर, साह्रै नै गम्भीर भएर भनिन्, ठिक भन्यो योगी, यसपल्ट फेरि पनि मैले झुटो कुरा भनेकी थिएँ। म यहाँ आएकी हुँ प्रेमको अतृप्त प्यासलाई तृप्त गर्न। म यहाँ आएकी हुँ नित्यप्रति आफ्नो निधारमा त्यसको पाउको धुलो चढाउन जसलाई म प्रेम गर्दछु। र म यहाँ आएकी छु तिमीमा आफूलाई डुबाइदिनका निम्ति। सेवा र भक्ति, स्वयंको विस्मरण र अतृप्त प्यास, यी प्रेमका द्योतक हुन्। मैले यो सत्यलाई विश्वास र कर्तव्यको आवरणमा मेरो बिहाको बेला देखेको थिएँ, तर ती आवरणहरू हुँदाहुँदै मैले त्यस सत्यको वास्तविक महत्त्व बुझ्न सकेकी थिएन। अब फेरि मैले त्यो सत्यलाई देखेकी छु, त्यसकारण तिमी कहाँ आएकी छु। कुमार गिरी गम्भीर भए। बासनालाई छुट्टै राखेर के प्रेम सम्भव हुन सक्छ? उनको मनमा यो प्रश्न उब्जियो। उनले साधनाले र उनको विश्वासले उत्तर दियो, सक्दैन। उनको हृदयले भन्यो, मूर्ख, शुद्ध प्रेममा बासना र तृष्णाको कुनै स्थान छैन। कुमार गिरीले भने, केही समय देवदेवी, साह्रै कठिन समस्या छ। चित्रलेखाले कुमार गिरीको गोडा समातिन्। समय दिने समय छैन देव, जे हुनु थियो भइसक्यो। म धेरै टाढा आइसकेको छु, पछि फेर्नु असम्भव छ। म यो कोटीमा बस्न आएको छु, यहाँबाट जानलाई होइन। यसको उत्तर नदिएर कुमार गिरीले भने, के तिमी यहाँ हिँडेर आएकी? होइन, रथमा आएकी हौ। रथ कहाँ छ त? राजमार्गमा छाडेर आएकी थिएँ, अब त फर्कियो होला। कुमार गिरीले माथि आकाशमा हेरे। हे भगवान्, यसमा के रहस्य लुकेको छ? तिम्रो के इच्छा छ? जे तिम्रो इच्छा छ हुनै पर्छ। अनि उनले आफ्नो पाउमा घोप्टेकी चित्रलेखालाई उठाए। हुन्छ देवी, त्यसो भए म तिमीलाई दीक्षा दिन्छु। भगवान्को इच्छा छ कि म संसारस्थित बासनासँग युद्ध गरौँ, त्यसो भए त्यस्तै हुन्छ। यति भनेर कुमार गिरीले विशाल देवलाई बोलाए। विशालदेव आएपछि कुमार गिरीले उनलाई भने, विशालदेव, देवी चित्रलेखाका लागि तिमीले कोटी तयार गर्नुपर्छ। विशालदेवको अनुहारमा आश्चर्यको भाव अङ्कित भयो। यो रहस्यलाई उनले राम्ररी बुझेका थिए। उनले चित्रलेखालाई अभिवादन गर्दै भने, देवी, तिम्रो स्वागत छ। अनि उनले कुमार गिरीलाई अर्थपूर्ण दृष्टिले हेरे। कुमारगिरीले विशालदेवको त्यो दृष्टिको अर्थ बुझे। तिमीलाई आश्चर्य लाग्यो वत्स, तिमीले मेरो निर्बलतालाई एकपटक देखिसकेका छौ, त्यसकारण तिमीलाई आश्चर्य लाग्नु स्वाभाविकै हो। तर यो सम्झिराखे कि मनुष्यको कर्तव्य कमजोरीका उपर विजय प्राप्त गर्नु हो। आज भगवान्ले मलाई सत्य प्रकट गरिदिएका छन्। जीवनको उत्कृष्टता बासनासँग युद्ध गर्नुमा छ र म यो गर्न लाग्दैछु, त्यसकारण म चित्रलेखालाई दीक्षा दिने भएको छु। विशालदेव मुस्कुराए। गुरुदेवको कथन सर्वथा उचित हो, आज रातिसम्ममा कुटी तयार गरिदिनु पर्ला। विशालदेवको मुस्कुराहट तथा यसको यो प्रश्नले कुमारगिरीको सारा शरीरमा क्रोधको विद्युत चाहिँ प्रवाहित गरिदियो। उनी काँपे। उनले तन्किएर भने, पर्दैन, कोटीको कुनै आवश्यकता छैन, चित्रलेखा मेरो कोटीमा बस्छिन्। बुझ्यौ विशालदेव, मेरो निर्बलतामा उपहास गर्ने नवयुवक, याद राख म तिम्रो गुरु हुँ र तिमीभन्दा माथि छु। म तिमीलाई देखाइदिन्छु कि साधना र तपस्यामा खारिएको व्यक्ति बलवान हुन सक्दो रहेछ। कुमारगिरीको रुद्र रूप देखेर विशालदेव भयभीत भए। उनी कुमारगिरीको चरणमा घोप्टिए। गुरुदेव, मेरो दृष्टलाई क्षमा गरिदिनुहोस्, म कोटी बनाउन जान्छु। पर्दैन, कुमारगिरी गर्जिए, अब कोटीको कुनै आवश्यकता छैन। विशालदेव, एकपटक भ्रममा परेर मैले तिम्रो गुरुको ठट्टा गरिदिएको थिएँ, त्यसैको दण्ड पाउँदैछु। तिम्रो गुरुले तिमीलाई यहाँ पाप चिनाउन पठाएका हुन्, अब तिमीले मौका पाएका छौ पाप देख्ने र त्यसमा विजय प्राप्त गर्ने पनि। हेर, अब तिमीले गए हुन्छ, सन्ध्या बन्दनको बेला भइसकेको छ। विशालदेव गए। कुमारगिरीले चित्रलेखालाई भने, देवी, जे भयो त्यो सपना चाहिँ छ, म स्वयं नै त्यसमा विश्वास गर्न सक्दिनँ, तैपनि जे हुनु थियो भइसक्यो। कहिलेकाहीँ डर लाग्दछ, यस्तो लाग्दछ कि म आगोसँग खेल्न लाग्दैछु। चित्ररेखाको मुखमा मधुर मुस्कुराहट नाच्यो। देव, मसँग न डराऊ, आफ्नो साधना र तपस्यामा तिमी मलाई कहिल्यै बाधाको रूपमा पाउने छैनौ, म यति विश्वास दिलाउँछु। म तिमीसँग प्रेम गर्दछु र प्रेमको अर्थ हो समग्र त्याग। म त्यसैमा सुखी हुनेछु जसमा तिमीलाई सुख हुन्छ। तथास्तु। कुमारगिरीले आफ्नो आसनमा बसे। आफ्नो निम्ति तिमीले कुशासन बनाउनुपर्छ। विशालदेवसँग तिमी कुश माग, मेरो सन्ध्याको र समाधिको बेला भइसक्यो। यति भनेर कुमारगिरीले आफ्नो नेत्र बन्द गरे। श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको उपन्यास भगवती चरण वर्माको उपन्यास चित्रलेखाको पाँचौं श्रृङ्खलाको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज भगवती चरण वर्माको हिन्दी उपन्यास चित्रलेखाको वाचन सुनिरहेका छौं। यसलाई नेपालीमा तारिणी प्रसाद कोरेलाले अनुवाद गर्नुभएको छ। यसको बाँकी अंश वाचन अब सुनौ। बीजगुप्तले मृत्युञ्जयलाई अकारण नै अपमान गरेका थिए। उनले यो अनुभव गरे। अर्को दिन प्रातःकाल जब श्वेताङ्क बीजगुप्त नजिक आए, उनले श्वेताङ्कलाई भने, श्वेताङ्क, मृत्युञ्जयको भोजनमा मैले केही अनुचित कुरा भने क्या रे? तर अझै मैले यो बुझ्न सकेको छैन कि मैले के अनुचित भने। तिमी त्यहाँ उपस्थित थियौ, तिमीलाई सबै कुराको सम्झना होला। केही सोचेर श्वेताङ्कले भने, स्वामीले जे भन्नुभएको थियो असलै भन्नुभएको थियो। अब रह्यो अपमान गर्ने कुरा, त्यसबेला त्यहाँ यति खुलेर कुरा भएको थियो कि आर्य श्रेष्ठले आफूलाई अपमानित सम्झिनु असम्भव कुरा त होइन, तर त्यसमा चिन्ता नै किन, सत्य सत्य नै हो। मनुष्य मनुष्यका बीच विरोधी सिद्धान्त हुन सक्दछ। होइन, यहाँ तिमी भूल गर्दैछौ श्वेताङ्क, सत्य सत्य नै हो, तर सत्य अप्रिय हुनु ठिक होइन। मैले भनेका कुराहरू कुनै अर्कै ढङ्गले प्रिय रूपमा भन्न सकिन्थ्यो। बीजगुप्तलाई मृत्युञ्जयको अपमान भयो भन्नेतिर त्यति बढी ध्यान थिएन, उनलाई अफसोस थियो यशोधरालाई आफ्ना कुराले अकारण नै दुःखी बनाएकोमा। उनका आँखा अगाडि यशोधराको चित्र नाचिरहेको थियो। यशोधरा प्रेमकी प्रतिमा थिइन्। उनको सरलता, प्रसन्न र सुधा सिंचित उनका आँखा, लज्जा र तेजले विभूषित उनको अति सुन्दर मुखमङ्गल प्रत्येक क्षण यी चित्र बीजगुप्तका अगाडि नाचिरहेका थिए। बीजगुप्त यशोधरासँग प्रेम गर्न सक्दैन थिए, किनकि उनी चित्रलेखालाई प्रेम गर्थे। चित्रलेखाको मादकता यशोधरामा थिएन, चित्रलेखाको जस्तो हृदय यशोधरामा थियो वा थिएन यसको उनी निर्णय गर्न सक्छन्। चित्रलेखा उनकी पत्नी नभए तापनि पत्नी नै थिइन्, नर्तकी नभए तापनि उनी प्रेम गर्न सक्थिन्, धनका लागि होइन। चित्रलेखालाई धनको अभाव थिएन, केवल प्रेमका लागि। उनलाई त्यस रातको सम्झना भयो जब चित्रलेखासँग पहिलोपटक उनको परिचय भएको थियो। चित्रलेखा र यशोधरामा कुनै किसिमको समता थिएन, चित्रलेखा उच्च थिइन्, साह्रै उच्च। उनलाई आश्चर्य लाग्न थाल्यो कि यशोधराका बारेमा उनी किन सोचिरहेका छन्। उनले श्वेताङ्कसँग भने, श्वेताङ्क, मेरा कटु शब्दहरूका निम्ति मृत्युञ्जयसँग क्षमा माग्नु मेरो कर्तव्य हो। स्वामीको जस्तो विचार, तर म त्यहाँ जान्न, बीजगुप्त यशोधरालाई बिर्सिन चाहन्थे। म एउटा चिठी दिन्छु मृत्युञ्जयलाई दिनु। स्वामीको जस्तो आज्ञा। बीजगुप्तले मृत्युञ्जयलाई एक पत्र लेखेर त्यो श्वेताङ्कलाई दिए। पत्र लिएर श्वेताङ्क मृत्युञ्जय कहाँ पुगे। प्रहरीसँग उनले सोधे, आर्य श्रेष्ठ भवनमा हुनुहुन्छ? प्रहरीले भन्यो, उहाँ कार्यवश बाहिर जानुभएको छ। के काम छ? उहाँलाई दिन एउटा चिठी ल्याएको छु। चिठी मलाई दिनुहोस्, म उहाँलाई दिन्छु। हुन्न, यो चिठी म केवल उहाँलाई नै दिन सक्छु। श्वेताङ्क एकछिन घोरिए, वा उहाँकी पुत्री यशोधरालाई? श्वेताङ्कको मुखबाट अचानक नै यो वाक्य निस्कन गयो। प्रहरीले यशोधरालाई सूचना दिए अनि श्वेताङ्कलाई अतिथि भवनमा लगेर बसाए। केही बेरपछि यशोधराले त्यहाँ प्रवेश गरिन्। श्वेताङ्क उनको अभिवादनका निम्ति उभिए। श्वेताङ्कलाई देखेर यशोधराले बस्दै भनिन्, भन्नुहोस् तपाईँले किन कष्ट उठाउनु भयो? सामन्त बीजगुप्तले तपाईँको पितालाई एक पत्र दिनुभएको छ, त्यसैको वाहकका रूपमा म देवीका सम्मुख उपस्थित भएको छु। श्वेताङ्कले बीजगुप्तलाई स्वामी नभन्नु नै उचित ठाने। पिताजी आउँदै हुनुहोला, तपाईँलाई सम्भवतः प्रतीक्षा गर्दा केही कष्ट हुन्छ क्यार। यशोधराका ठूल्ठूला आँखा श्वेताङ्कका आँखासँग जुझ्यो, तर त्यसमा सङ्कोच थिएन। श्वेताङ्कले भने, पाटलिपुत्रकी सर्वश्रेष्ठ सुन्दरी देवीको उपस्थितिमा बस्न कसलाई कष्ट हुन्छ र? यस किसिमका भाषा सुन्नमा यशोधरा अभ्यस्त थिएनन्, झन् विशेष गरी एउटा त्यस्तो व्यक्तिबाट जोसँग उनको केवल केही घण्टा या केही क्षणको परिचय मात्र भएको होस्। तर तैपनि कुरा मिठो थियो। यशोधराका आँखा हर्षमिश्रित लज्जाले नुए अनि उनको गालाको स्वाभाविक लालीमा दोब्बर बढ्न गयो। श्वेताङ्क उनका अतिथि थिए, उनको आदर गर्नु यशोधराको कर्तव्य थियो। आर्य बीजगुप्तलाई तपाईँले सम्पूर्ण रूपमा चिनिसक्नु भएको होला। चिनेको छु, संसारका सर्वश्रेष्ठ मनुष्यहरूमा उनको गणना गर्नुमा कसैलाई कुनै विरोध नहुनुपर्ने हो, यशोधराले भनिन्। नर्तकी चित्रलेखाका सम्बन्धमा तपाईँको के विचार छ नि? उहाँ साह्रै नै उच्च कोटीकी स्त्री हुनुहुन्छ। म यतिसम्म पनि भन्न सक्छु कि उहाँ देवी हुनुहुन्छ। जुन व्यक्तिले चित्रलेखालाई चिन्न सकेको छ उसले सौन्दर्य र सौन्दर्यजनित कर्तव्यलाई पनि चिनेको छ, यशोधराले फेरि भनिन्। यशोधरा हाँसिन्, त्यसो भए मेरो धारणा पनि निर्मूल रहेनछ। आर्यको नाम श्वेताङ्क हो क्यार, देवीको अनुमान ठिक हो, उनले भने। अरे श्वेताङ्क, एउटा अर्को कुरा पनि सोध्छु कि साँच्चै नै तपाईँको गुरुले पाप के हो भने थाहा पाउनको निम्ति तपाईँलाई सामन्त बीजगुप्त कहाँ पठाउनु भएको हो त? यदि हो भने के वास्तवमा बीजगुप्तको व्यक्तित्व पापलाई चिन्ने उपयुक्त क्षेत्र हो? श्वेताङ्क मुस्कुराए, देवीको अनुमान ठिकै हो, मेरा गुरुले पाप के हो भनी चिनाउनका निम्ति मलाई आर्य बीजगुप्त कहाँ पठाउनु भएको छ। अब प्रश्न छ, आर्य बीजगुप्तको व्यक्तित्व पाप चिन्ने उपयुक्त क्षेत्र हो वा होइन भन्ने कुरा। यस प्रश्नले पनि म साह्रै असमञ्जसमा परेको छु। एउटा अर्को कुरा पनि म बताइदिन्छु, योगी कुमार गिरीका साथ हिजो भोजनमा आउने मेरा गुरुभाइ पनि पाप के हो भनी चिनाउन हाम्रा गुरुले पठाउनु भएको हो। अहिले पनि तिमीलाई आश्चर्य लाग्यो होला, वास्तवमा यशोधरा जस्किन। तर आश्चर्य मान्नुपर्ने कुनै कुरा छैन देवी, यो आवश्यक छैन कि जसका हामीहरू पठाइएका छौँ तिनीहरू पानै पापी हुन्। धेरै सम्भावना छ कि तिनीहरूका सम्पर्कमा आउने मानिसहरूमा पापी पनि भेटिउन्। अर्को कुरा यो पनि छ कि पाप के हो त्यसलाई कसले बुझेको छ? जसलाई म पाप सम्झिन्छु त्यसलाई अर्को मानिसले सम्भवतः पाप नै नमानोस्। र साथै कति यस्ता कुरा हुन्छन् जसलाई हामी चाहिँ ध्यानसम्म पनि दिँदैनौँ, तर धेरैका निम्ति भने त्यही कुरा पाप ठहरिन सक्छ। यो उत्तरले सुधारा सन्तुष्ट हुन सकिनन्। आर्य श्वेताङ्क, तपाईँ मनुष्यका गुणहरूलाई मात्र देख्नमा विश्वास गर्नुहुन्छ, यसमा म तपाईँको प्रशंसा गर्छु। यसै बेला आर्य श्रेष्ठ मृत्युञ्जयले भवनमा प्रवेश गर्नुभयो। श्वेताङ्कले उठेर उहाँको अभिवादन गरे। यशोधाराभित्र गइन्। मृत्युञ्जयले श्वेताङ्कलाई बस्ने आदेश गर्दै भने, के तिमी बिजगुप्तका उनै सेवक होइनौ जो हिजो उनका साथै थियौ? आर्य श्रेष्ठको अनुमान ठिक थियो। स्वामीले आर्य श्रेष्ठका निम्ति एउटा चिठी दिनुभएको छ। मृत्युञ्जयले चिठी लिए। चिठी पढेर उनको अनुहारमा सन्तोषको भाव व्यक्त हुन गयो। सामन्त बिजगुप्तालाई भनिदिनु कि उनले क्षमा याचना गर्नुपर्ने कुनै आवश्यकता नै थिएन र उहाँका प्रति मेरो धारणा त्यत्तिकै निर्मल र स्वच्छ छ जति पहिले थियो। एउटा अर्को कुरा पनि भनिदिनु, यदि उहाँको कुनै काम छैन भने साँझमा उहाँ यहाँ आउनुभए बेस हुन्थ्यो र भोजन पनि यहीँ गर्ने भनेर। एकछिन थामिएर उनले फेरि भने, श्वेताङ्क तिमी पनि बिजगुप्तका साथ आमन्त्रित छौ। श्वेताङ्कको अनुहार प्रसन्नताले फक्रियो। आर्य श्रेष्ठको आज्ञाको पालन हुनेछ। स्वामी आउनुभयो भने म पनि अवश्य आउनेछु, तर उहाँको आज्ञा नभई मैले यहाँ आउन कतिसम्म उचित होला यो म भन्न सक्दिन। मृत्युञ्जय हाँसे। तिमी शान्त गम्भीर र कर्तव्यनिष्ठ नवयुवक छौ, म तिमीसँग प्रसन्न छु। तिम्रो वंश, तिम्रो पिताको नाम र तिम्रो निवास, म सूर्यवंशी हुँ। मेरो पिताको नाम विश्वपति हो तथा उहाँको निवास कौशल प्रदेश हो। तिम्रो पिताको नाम विश्वपति हो र उहाँको निवास कौशल, के उहाँले काशीमा शिक्षा पाउनुभएको थियो? आर्य श्रेष्ठ ठिक भन्दै हुनुहुन्छ। कस्तो आश्चर्यको कुरा, विश्वपति मेरा गुरुभाइ हुनुहुन्छ। तिम्रो स्वागत छ, तिमी मेरा पुत्र समान हौ। आफ्नो पिता र मृत्युञ्जयको यो परिचयमा श्वेताङ्कलाई कति प्रसन्नता भयो यो भन्न सकिन्न। श्वेताङ्कको हृदयमा एक प्रकारको आशा उत्पन्न भयो। उनी सोच्न थाले, मसँग यो सुधाराको बिहा हुन सक्छ? असम्भव। श्वेताङ्कले बुझेका थिए उनको पिताको वैभव नष्ट भइसकेको थियो र त्यसकारण उनका पिता ग्रामीण जीवन व्यतीत गरिरहेका थिए। उनी उच्च कुलका थिए, तर यसले के भएर? मृत्युञ्जय उनको पिताभन्दा धनमा श्रेष्ठ थिए, वैभवमा श्रेष्ठ थिए र बढी शक्तिशाली थिए। विवाहमा यी सबै कुराको समता हुन आवश्यक हुन्छ, तैपनि आशा मेटिएन। श्वेताङ्कलाई चुप लागेको देखेर मृत्युञ्जयले भने, बत श्वेताङ्क, मेरो घरलाई तिमी आफ्नै सम्झ। मलाई आश्चर्य लागेको छ कि विश्वपतिले तिमी यहाँ छौ भन्ने कुराको सूचना मलाई किन दिएनन्? मेरो पिता आजकल बानप्रस्त जीवन बिताउँदै हुनुहुन्छ। धेरै सम्भव छ कि यही कारणले गर्दा सूचना दिन नसक्नु भएको होस्। त्यसो भए आर्य श्रेष्ठ, अब मलाई आज्ञा दिनुहोस्। भोजनको बेला भइसकेको थियो। तिमीलाई अहिले यहाँ भोजन गर्नमा कुनै सङ्कोच त नहोला? श्वेताङ्कले मुस्कुराउँदै भने, सङ्कोचको केही कुरा नै छैन आर्य श्रेष्ठ, तर यस वखत म आर्य बिजगुप्तको सेवक हुँ। उहाँको आज्ञा नपाई म कुनै पनि काम गर्न सक्दिनँ। त्यसो हुँदा अब मलाई आज्ञा दिनुहोस्। अबेर हुँदैछ, आर्य बिजगुप्त मेरो प्रतीक्षा गर्दै हुनुहोला। प्रशंसनीय, आफ्नो कर्तव्यलाई तिमीले खुब राम्ररी बुझेका छौ, म तिमीसँग प्रसन्न छु। तिमी जान सक्छौ, तर बिजगुप्तलाई मेरो कुरा भन्न नबिर्सनु। श्वेताङ्क फर्किएर आए। बिजगुप्तालाई उनले मृत्युञ्जय कहाँ भनेको निमन्त्रणाको कुरा गरे। बिजगुप्ताले भने, मैले निमन्त्रणा त पाएको छु, तर के मैले त्यहाँ जानु उचित होला? यस निमन्त्रणाका उप बिजगुप्ताले दिउँसोभरि विचार गरिरहे। उनलाई त्यहाँ जानु किन अनुचित हो बीजगुप्तको मनमा यही प्रश्न उठ्यो। उनले त्यहाँ जानु अनुचित हो भन्ने कुरासम्म त उनी भन्न सक्थे, तर यसको कारण उनलाई स्वयंलाई थाहा थिएन। निकै तर्क वितर्कपछि उनले मृत्युञ्जय कहाँ जाने निश्चय गरे। साँझपख उनले श्वेताङ्कलाई भने, श्वेताङ्क, मलाई लाग्दछ कि मैले कुनै एउटा भद्र पुरुषको निमन्त्रण अस्वीकार गर्नुहुँदैन। उनको मनमा एकपटक फेरि यशोधरालाई हेर्न र उनीसँग कुराकानी गर्ने अस्पष्ट भावना रङमङ्गिरहेको थियो। राति बीजगुप्त श्वेताङ्कका साथ मृत्युञ्जय कहाँ पुगे। आज मृत्युञ्जयको भवनमा गत रात झैँ चहलपहल थिएन, त्यहाँको वातावरण शान्त थियो। मृत्युञ्जयले बीजगुप्तको स्वागत गरे। विश्राम भवनमा गएर उनीहरू बसे। पहिलेदेखि नै यशोधरा त्यहाँ बसेर प्रतीक्षा गर्दै थिइन्। आर्य बीजगुप्त, त्यो पत्र लेख्ने कुनै आवश्यकता नै थिएन, मृत्युञ्जयले कुरा चलाए। आर्य श्रेष्ठ, आफ्नो भूललाई स्वीकार गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो, मृत्युञ्जय हाँसे। तिम्रा सेवक श्वेताङ्क मेरा गुरुभाइ विश्वपतिका छोरा हुन्, मैले आज पो यो थाहा पाएँ। यति भनेर मृत्युञ्जयले श्वेताङ्कतिर हेरे र आर्य श्रेष्ठ, श्वेताङ्क मेरा सेवक होइनन्, गुरुभाइ हुन्। आर्य बीजगुप्त, आज तपाईँ केही अबेर आउनुभयो? अँ, आज काशीबाट मेरा केही अतिथिहरू आएका थिए, यसपटक भने यशोधराले भनिन्। काशी त निकै सुन्दर र प्राचीन नगर हो, के तपाईँ काशी जानुभएको छ? बीजगुप्त हाँसे। मेरो जीवनको सबभन्दा सुन्दर काल काशीमा नै बितेका छन्। मेरा गुरु महाप्रभु रत्नाम्बरको निवास स्थान पहिले काशीमै थियो। देवी यशोधरा, काशी त यहाँबाट नजिकै छ, मैले त सम्पूर्ण उत्तर भारतको पर्यटन गरेको छु। त्यसो भए के तपाईँले हिमालय पर्वतको पनि दर्शन गर्नुभएको छ त? देखेको छु, हिमालय र हिन्दुकुश पर्वतलाई पनि मैले देखेको छु। प्राकृतिक छटाको रूप पूर्ण रूप त पर्वतमा नै देखिन्छ। यसपटक भने बीजगुप्तले मृत्युञ्जयलाई भने, आर्य श्रेष्ठ, मैले त्यहाँ अनेकौं आश्चर्यजनक वस्तु देखेको छु, तर एउटा घटनालाई भने म कहिल्यै बिर्सिन सक्दिनँ। त्यसलाई सुनेर आश्चर्यचकित हुनुहुनेछ। यशोधराले कौतूहलतावश सोधिन्, के तपाईँ त्यो घटना सुनाउनुहुन्छ? अवश्य, बीजगुप्त भन्न थाले। प्रायः 10 वर्ष अघिको कुरा हो, त्यस्ताका म विद्यार्थी थिएँ। महाप्रभु रत्नाम्बरका साथ म देश यात्रालाई निस्केँ। ठुल्ठूला नगर तथा उपवनहरूलाई पार गर्दै हामी दुवैजना गङ्गाको किनारै किनार हिँड्दा हिँड्दै हरिद्वार पुग्यौं। त्यहाँ पुग्दासम्म भूमि समाप्त भएको थियो। आकाशमा मस्तक उठाएर पर्वत शिखर हाम्रा अगाडि उभिएका थिए। मैले महाप्रभु रत्नाम्बरलाई सोधेँ, अब त्योभन्दा अगाडि के छ? उहाँले भन्नुभयो, अज्ञात प्रदेश। गङ्गाको किनारमा एउटा मानिस बसेका थिए, उनले सम्भवतः महाप्रभुले भनेका कुरा सुनेका अरे। उनले भने, के भन्यो? अगाडि अज्ञात प्रदेश छ, ठिक भन्यो, तर यति भन्नुमा आफ्नो कर्तव्य सम्झिन्छु कि त्यो अज्ञात प्रदेश नै देवताहरूको निवास स्थान हो। त्यही पर्वत प्रदेशमा कैलाश छ, त्यही पर्वतीय देशमा गन्धर्व नृत्य गर्छन्, अप्सराहरू खेल्ने गर्दछन्। तर अनुभव रहित युवाको कल्पनाले अविश्वासलाई पत्याउन सकेन। मैले भने, हुनसक्छ कि उहाँले भने जस्तै होस्। महाप्रभु, यी पर्वतमा चढेर त्यो पर्वत प्रदेशमा पुग्नुमा के कुनै आपत्ति छ र? छैन, यदि तिमी जान नै चाहन्छौ भने म तयार छु। हामी दुवै अझै अगाडि बढ्यौं। त्यो प्रकृति सौन्दर्यको हामीले कल्पनासम्म गरेका थिएनौँ। वनमा रङ्गी बिरङ्गी फूल फुलेका थिए र ती फूलसँग पर्वतीय शीतल वायु नाच्दै हाँस्दै खेलिरहेको थियो। चराचुरुङ्गी सङ्गीतको लय भरिरहेका थिए। चारैतिर शान्तिको साम्राज्य थियो। त्यहाँ हल्लाखल्ला थिएन, जनरब थिएन, केवल एकपछि अर्को गर्दै आकाश छुन खोज्ने पर्वतमालाहरू थिए। बाटामा गाउँ पर्थे। त्यहाँका निवासी गोरा वर्णका थिए। त्यहाँका स्वास्नी मानिसहरू राम्रा थिए, रङ्गी बिरङ्गी वस्त्र पहिरेका थिए। उनीहरू हाँस्थेर गाउँथे। उनीहरू लज्जा वा सङ्कोच भन्ने छँदै थिएन। म नवयुवक थिएँ, म उनीहरूको सौन्दर्यले मोहित भएको थिएँ। त्यहाँका स्वास्नी मानिस हुलका हुल मिठो गाना गाउँदै हिँड्थे। हुन त म तिनीहरूको भाषा बुझ्दिन थिएँ, तर यति भने म अनुमान गर्न सक्थेँ कि उनको गाना कवितोत्मत्मय छ र त्यसको विषय प्रेम हो। मेरो मनले भन्यो कि यही हो अप्सराको प्रदेश। हामी अझै अगाडि बढ्यौं। अब गाउँ टाढा टाढा र साना साना भेट्टाइन्थ्यो। जाडो बढी तीव्र हुँदै गएको थियो अनि फलफूल पनि कम भेटिन लाग्यो। एक दिन एक बिहानै हामीले आफ्नो अगाडि टाढा एउटा सुनको पहाड़ देख्यौं। म बौला चाहिँ चिच्चाएँ, गुरुदेव अगाडि हेर्नुहोस् कुबेरको सुमेरु पर्वत। महाप्रभु मेरो मूर्खता देखेर हाँस्न लाग्नुभयो, त्यो हिमालय हो, हिउँमा सूर्यको किरण चम्किँदैछ, त्यसले गर्दा तिमीलाई स्वर्णको भ्रम हुन गएको हो। म आफ्नो मूर्खता देखेर लज्जित भएँ। हामी अझै माथि चढ्दै गयौं। ठाउँ ठाउँमा पृथ्वी बरफले ढाकिएको थियो, हाम्रो शरीर जाडोले काँपिरहेको थियो। महाप्रभु रत्नाम्बरले भन्नुभयो, अब फर्कौं। तर मैले साहस गरेँ, नाइ महाप्रभु, हिउँले ढाकिएको त्यो पर्वतको मुनि त अवश्य नै जाउँ। अगाडि गएपछि हामीले एउटा कुटी भेटायौँ। त्यो कुटीमा त्यस बेला केवल एउटी स्वास्नी मानिस केही सोचेर बसेकी थिइन्। हामीलाई देखेर उनी उभिइन्। उनले भनिन्, अतिथिहरूलाई स्वागत छ। ती आइमाईले महाप्रभुले बहुत ध्यान दिएर हेर्नुभयो। उहाँले मेरो कानमा सुस्तरी भन्नुभयो, यो निरापद स्थान होइन, यहाँबाट अब फर्किनुपर्छ। स्त्री हाँसिन्, वृद्ध अतिथिको अनुमान सत्य हो, तर जब तिमी यहाँसम्म आएका नै छौ भने एउटा कुरा त बुझेर जाऊ, यो कुरा तिमी जीवनभर कभै बिर्सन सक्ने छैनौ। स्त्रीको कुरा सुनेर महाप्रभु छक्क पर्नुभयो, तर उनको अनुरोधलाई पन्छाउन उहाँले उचित ठान्नु भएन। टाढा गएपछि हिउँको एउटा शिलामा एउटा योगीलाई बसेको देख्यौं। उनको जटा गोडासम्म झरेको थियो, नङ्ग्रा सिम्मको पन्जा चाहिँ थियो। हामी जताबाट आउँदै थियौँ त्यतिर उनी एक टक हेरिरहेका थिए। त्यहाँ पुगेर हामीले उनलाई अभिवादन गर्यौं। उनले हामीलाई आशीर्वाद दिएर आफ्नो नजिकै बसाए। आज धेरै कालपछि मैले कुनै पुरुषलाई देख्न पाएको छु। उनले एकपटक लामो सास फेरे। उनको मुहारमा करुणा र विषादको भाव व्यक्त भएको थियो। महाप्रभुले उनीसँग भन्नुभयो, देव तपाईँ दुःखी हुनुहुन्छ? हो, म दुःखित छु। उनले उत्तर दिए, दुःखी छु र सुखी पनि छु। यति भनेर उनले पछिल्लोतिर संकेत गरे। श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको उपन्यास भगवती चरण वर्माको उपन्यास चित्रलेखालाई हामीले यहाँनिर रोकेका छौं। जहाँनिर उनले संकेत गरे त्यसभन्दा पछाडि के देखिन्छ अर्को साता अर्को अङ्कमा हामी बताउनेछौ। यो पाँचौं श्रृङ्खला आजलाई यति नै। श्रुति सम्वेकमा हामीलाई पत्राचार गर्न हाम्रो ठेगाना bulbul@unn.com.np रहेको छ। अर्को साता चित्रलेखाको छैठौं श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि मंगलबारको श्रुति सम्वेकमा अर्को गद्य उपन्यास अथवा कथा वाचन हुने नै छ। तबसम्मको लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्रि।